الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم خواتین و حضرات ہم سورہ انعام کی آیت 28 سے معاف کیجیے گا درس کی ابتدا کر رہے ہیں. اس سے پہلے وہی مضمون ہے کہ ان لوگوں کے سامنے جب دعوت پیش کی جاتی ہے پیغمبر پر ایمان لانے کے لیے کہا جاتا ہے تو یہ اس کے جواب میں خود بھی گریز کا رویہ اختیار کرتے ہیں اور دوسروں کو بھی اس سے روکتے ہیں. اس کے بعد یہ بتایا تھا کہ ان کا انجام کیا ہوگا, اس انجام کی تصویر قرآن مجید ان کے سامنے رکھ رہا ہے اور اسی ذیل میں یہ فرمایا ہے کہ وہ وقت آ جائے گا جب تم دیکھو گے کہ یہ دوزخ کے کنارے کھڑے کیے جائیں گے, پھر کہیں گے کاش ہم واپس بھیج دیے جائیں کہ تصدیق کریں اور اپنے پروردگار کی آیتوں کو نہ جھٹلائیں اور ایمان لانے والوں میں شامل ہوں. یعنی یہ ان کی حسرت کا بیان ہے. وہ وقت آئے گا کہ اس وقت تو باتیں بنا رہے ہیں لیکن وہاں کچھ نہ کہہ سکیں گے اور بس اپنی اس حسرت ہی کا اظہار کریں گے کہ اے کاش ہم لوٹا دیے جائیں. میں نے عرض کیا تھا کہ قرآن مجید صرف منطقی یا عقلی استدلالی کا طریقہ اختیار نہیں کرتا بلکہ وہ انسانی نفسیات کو بھی مخاطب کرتا ہے اور اس حقیقت سے انسان کو باخبر کرتا ہے جس کا سامنا اس کو کرنا پڑے گا. یہ بادشاہ کائنات کا کلام ہے, کسی فلسفی اور حکیم کا کلام نہیں ہے. یعنی ایسا نہیں ہے کہ کچھ عقلی مقدمات قائم کر کے محض ان کے نتائج بتائے جا رہے ہیں بلکہ اس واقعے سے بھی باخبر کیا جا رہا ہے جو ہماری موت کے بعد ہم میں سے ہر ایک کو پیش آنے والا ہے. تو اسی ذیل میں فرمایا کہ بل بدا لہم ما کانوا یخفون من قبل, یعنی یہ حسرت تو اپنی جگہ رہی ہرگز نہیں بلکہ وہ حقیقت ان کے لیے بے نقاب ہو گئی ہے جو اس سے پہلے چھپائے ہوئے تھے. بل سے پہلے جملے کا ایک حصہ مقدر ہو جاتا ہے. قرآن مجید جس زبان میں نازل ہوا ہے اس کا یہ عام اسلوب ہے اور اس کی مثالیں کئی جگہ قرآن مجید میں ملیں گی. تو یہاں بھی گویا یہ بات بیان کر دی گئی ہے کہ یہ جو حسرت اس وقت ظاہر کر رہے ہیں آج جب کہ سب کچھ سامنے آ گیا ہے, کیا یہ پوری ہو جائے گی؟ نہیں, اس کا کوئی امکان نہیں. یعنی اس وقت نہ لوٹنے کا کوئی امکان ہے, نہ تلافی کا کوئی امکان ہے, نہ ان کی یہ خواہش پوری ہو سکتی ہے. اللہ تعالیٰ نے ایک مہلت دی تھی, اس مہلت سے اگر یہ فائدہ اٹھاتے تو آج اس حسرت میں مبتلا نہ ہوتے. لیکن جب انہوں نے فیصلہ کر لیا کہ یہ جانتے بوجھتے حق کا انکار کریں گے تو پھر اب نتائج ہیں جو ان کو بھگتنا ہوں گے. تو ارشاد ہوا کہ بل بدا لہم ما کانوا یخفون من قبل, ہرگز نہیں بلکہ وہ حقیقت ان کے لیے بے نقاب ہو گئی ہے جو اس سے پہلے چھپائے ہوئے تھے. یعنی اس سے پہلے کیا بات تھی جس کو چھپائے ہوئے تھے؟ یہی کہ بات واضح ہو گئی, سمجھ میں آ گئی. یعنی ان کے باطن کی گواہی ان کو معلوم تھی, اب وہ جو کچھ اندر تھا وہ باہر آ گیا. جس چیز کا وہاں انکار کرتے تھے وہ اب اقرار میں بدل گیا ہے. جس چیز کو جھٹلانے کے لیے بہانے تراشتے تھے اس کا موقع ختم ہو گیا ہے. تو اب اس کے سوا کوئی چارہ باقی نہیں رہا کہ اعتراف کریں, اور اعتراف کے بعد حسرت ہی ہو سکتی ہے. تو فرمایا کہ یہ تو اب پوری ہونے والی نہیں ہے, اب جو کچھ بھی چھپا رکھا تھا اس کا سامنا کر رہے ہیں. جن حقائق کو اس وقت جانتے تھے لیکن اس کا اقرار نہیں کرتے تھے, اب زبان حال سے بھی اقرار کر رہے ہیں اور زبان قال سے بھی کریں گے. بلکہ وہ حقیقت ان کے لیے بے نقاب ہو گئی ہے جو اس سے پہلے چھپائے ہوئے تھے. اور پھر ارشاد ہوا کہ ولو ردو لعادو لما نہو عنہ وانہم لکاذبون، یعنی اگر تو اللہ تعالیٰ کی اسکیم یہ ہو کہ ان کو ایک بار قیامت دکھا دی، ان کو بتا دیا کہ یہ کچھ موت کے بعد ہونے والا ہے، وہ اس منزل پر پہنچ کر دکھا بھی دیا، اور پھر اس کی یاد ان کے دل و دماغ پہ قائم رکھ کر ان کو دنیا میں بھیجا جائے، تو یہ اللہ کی اسکیم کے خلاف ہے، اس لیے کہ پھر تو امتحان ختم ہو گیا۔ یعنی پھر علم و عقل کا وہ کون سا امتحان ہے جس میں یہ مبتلا کیے جائیں گے، اس کا موقع ختم ہو گیا۔ اب دوسری صورت یہی ہو سکتی ہے کہ جس طرح اللہ تعالیٰ نے ہم سے عہد الست لیا تھا اور اس کی یاد محو کر کے اس کے قرائن ہمارے گرد و پیش میں بکھیر دیے اور ہمیں دنیا میں بھیج دیا، تو یہاں پر بھی اگر ان کی یہ خواہش پوری کی جائے کہ انہیں ایک مرتبہ پھر دنیا میں بھیج دیا جائے، تو اس یاد کے ساتھ تو بھیجا نہیں جائے گا۔ یہ واقعہ پیش آ گیا، اس کی یاد محو کر دی جائے گی، وہی قرائن وہی دلائل ان کے گرد و پیش میں ہوں گے، جب یہ وہاں بھیجے جائیں گے تو اسی صورتحال میں ہوں گے، یعنی ذہنی اور قلبی لحاظ سے اسی صورتحال میں ہوں گے جس صورتحال میں یہ پہلی دفعہ بھیجے گئے تو تھے، تو ان کا رویہ مختلف کیسے ہو جائے؟ اس کو بیان کیا کہ اگر انہیں لوٹایا جائے، لوٹایا جائے کا مطلب کیا ہے، یعنی اس یاد کے ساتھ نہیں، اسی طرح لوٹایا جائے، ایک موقع اور دیا جائے، اور یہ یاد اسی طرح محو کر دی جائے جیسے عہد الست کی یاد ان کے حافظے سے محو کر دی گئی تھی، ان کو اس طریقے سے اگر دنیا میں دوبارہ بھیجا جائے تو رویہ مختلف نہیں ہوگا، کیونکہ جو ان کی شخصیت ہے وہ شخصیت تو وہی رہے گی، اس شخصیت میں جو چیزیں اس سے پہلے قبول حق میں رکاوٹ بنی ہیں وہ اسی طرح رکاوٹ بنے گی، جو پردے اب ڈالے گئے تھے وہ پردے بھی اسی طرح موجود ہوں گے، ان پردوں کے پیچھے چھپی ہوئی حقیقت کو علم و عقل ہی کے استدلال کی روشنی میں دیکھنا ہوگا۔ یہ روشنی پہلی مرتبہ بھیجے گئے اس وقت بھی ان کو میسر تھی، یہ روشنی دوسری مرتبہ، تیسری مرتبہ، چوتھی بار بھیجے جائے تب بھی میسر رہے گی، لیکن امتحان تو اسی صورت میں ہوگا نا کہ سارے پردے اٹھا نہ دیے جائیں، حقائق کی یاد ایسے ہی ان کے ذہن پہ تازہ نہ ہو، اور پھر یہ قرائن سے، شواہد سے، علم و عقل کے استدلال سے اپنے آپ کو ٹھیک جگہ پر رکھ کر چیزوں کو دیکھنے کے عمل سے صحیح نتائج تک پہنچے۔ امتحان وہی رہا، تو اس وجہ سے یہ اسی صورتحال میں لوٹ جائیں گے۔ وَإِنَّهُمْ لَكَاذِبُونَ، اس لیے کہ یہ بالکل جھوٹے ہیں، یعنی یہ جو فرمایا کہ بالکل جھوٹے ہیں، اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ یہ نہیں ہے کہ اس وقت یہ حقیقت ان پر واضح نہیں ہوئی، اس وقت بھی واضح ہو گئی، ان کے باطن کی گواہی اس وقت بھی ان کے سامنے موجود تھی، ان کا ضمیر اس وقت بھی شہادت دے رہا تھا، وہ جس کو قرآن مجید نے اپنے بلیغ اسلوب میں دو جملوں میں بیان کیا ہے کہ بل الانسان علی نفسہ بصیرہ ولو القی معاذیرہ، انسان جتنے چاہے بہانے تراشے وہ اپنے ضمیر پر خود گواہ ہے۔ تو یہ فرمایا کہ یہ اس وقت بھی جو کچھ کہہ رہے ہیں وہ محض جھوٹ ہے، اور جب یہ دنیا میں انکار کر رہے تھے تو ایسے نہیں کہ کوئی غلطی لگی ہوئی تھی، اللہ تعالیٰ جن کو غلطی لگی ہوتی ہے ان کے لیے ہزار راستے پیدا کرتے ہیں کہ اس غلطی سے نکل جائیں، اور وہ اللہ کی توفیق سے، اللہ کی عنایت سے اس سے نکل بھی جاتے ہیں۔ غلطی لگنا ایک بالکل اور چیز ہے، اور غلطی پر اصرار کے لیے فلسفہ تراشنا ایک بالکل دوسری چیز ہے۔ یعنی غلطی حقیقی طور پر لگتی ہے، کہیں ہمارے علم میں کوئی کمی ہوتی ہے، کہیں ہمارے تدبر میں کوئی کمی ہوتی ہے، کہیں کوئی ایسا حجاب ہو جاتا ہے سامنے جس کو توڑنا آسان نہیں ہوتا، تو اس میں غلطی لگتی ہے، لیکن آدمی اپنے باطن میں چور نہیں ہوتا، وہ صحیح بات کو سمجھنے کے لیے تیار ہوتا ہے، سننے کے لیے تیار ہوتا ہے، اور یہ واضح طور پر مان لیتا ہے کہ فیصلہ کن چیز استدلال ہے، بات میری سمجھ میں آ گئی تو میں اس کے سامنے سر تسلیم خم کر دوں گا، اور اسی وقت تک سوالات قائم ہیں، اشکالات موجود ہیں جب تک بات سمجھ میں نہیں آتی۔ یہ رویہ ہو تو انسان غلطی سے نکل جاتا ہے، لیکن جب وہ یہ طے کر لیتا ہے کہ بات تو یہی ٹھیک لگ رہی ہے लेकिन मैंने अगर इसको मान लिया तो इसका मतलब ये है कि मैंने ये फलां और फलां के सामने अपने आप को सरेंडर कर दिया, मैंने फलां की बात मान ली, ये मेरा मकाम, ये मेरी हैसियत, ये मेरा पस मंज़र, ये मेरे अकाबिर, ये मेरे अजदाद, ये मेरी तारीख, मैं इस सब कुछ को उठाकर एक तरफ रख दूँ, ये क्या बात हुई। यानी आज के किसी आदमी के सामने सर झुका दूँ। तारीख के पैगंबरों को मानना बहुत आसान होता है, लेकिन वक्त के पैगंबर को मानना आसान नहीं होता। तो ये रुकावटें हैं जो फिर आ जाती हैं, और इन रुकावटों को तोड़कर आदमी का सही जगह पर पहुंचना, ये वो अमल है जिसका अल्लाह ताला तकाजा करते हैं। जब इंसान ये जानता है कि हक क्या है और इसके बावजूद उसके इनकार पर इसरार करता है, तो वो असल में अपने खिलाफ झूठ बोल रहा होता है। इसको यहाँ बयान किया है, ये जो बात कह रहे हैं ये उस सूरत में काबिले गौर होती अगर इन्हें फिलवाक़े गलती लगी होती, ऐसा नहीं है। तो इस वजह से वइन्नहुम लकाज़िबून, इसलिए कि ये बिल्कुल झूठे हैं। इसमें ये जो फरमाया कि अगर इन्हें लौटाया जाए तो वही करेंगे जिससे रोके गए थे, इस पर अल बयान का नोट है, इसलिए कि इनके जुटलाने की वजह ये नहीं थी कि बात इन पर वाज़े नहीं हुई। यानी जो मैंने अभी आपके सामने हकीकत खोल कर रखी उसको ही लिखा है, इसलिए कि इनके जुटलाने की वजह ये नहीं थी कि बात इन पर वाज़े नहीं हुई, ये जान गए थे कि खुदा के पैगंबर जो कुछ पेश कर रहे हैं वो सरासर हक है, जान गए थे। इस मामले में इनको कोई तरद्दुद नहीं था, इनकी आंखों पर उस वक्त भी दुनिया की मोहब्बत और गुरूर व हसद के जज्बात ने पर्दे डाल दिए थे। ये है वो बीमारी जिसमें इंसान मुब्तला होता है। यानी दुनिया की मोहब्बत, एक गिरोह वो होता है कि जो ये समझता है कि अगर मैंने ये बात मान ली तो इससे मेरा मकाम मुझसे छिन जाएगा, मुझे जो हैसियत हासिल है वो हासिल नहीं रहेगी, मैं अगर अपने गिरोह में एक शख्सियत रखता हूँ तो मेरी ये शख्सियत बिल्कुल तबाह होकर रह जाएगी, मैं अगर अपनी एक असबियत रखता हूँ तो वो असबियत मेरा साथ छोड़ देगी। इसमें दुनिया की मोहब्बत होती, इसी की अदना सूरत वो है कि इस दुनिया में बहुत सी चीज़ें हैं जो इंसान के लिए बड़ी पुरकशिश बना दी गई हैं। मैंने कई मरतबा तवज्जो दिलाई है कि अगर इलाहात के मुकदमे को इल्मी लिहाज से देखा जाए तो मसला क्या सामने आता है, ये कि औरत, जुआ, शराब, ये तीन चीज़ें ऐसी हैं जिनके बारे में मज़हब का ज़ाविया नज़र उनकी समझ में नहीं आता, यानी अमली लिहाज से अगर देखा जाए। ये चीज़ें दुनिया में एक कशिश रखती हैं, इंसान को अपनी तरफ खींचती हैं। तो ज़ाहिर है कि फिर इंसान जब इन चीज़ों को नहीं छोड़ना चाहता तो अपने लिए एक मसनूई रुकावट पैदा कर लेता है। इससे ऊपर उठकर जो लोग इन चीज़ों की तरफ उस तरह का रुझान नहीं रखते, मैलान नहीं रखते, फिर वो सूरतें होती हैं जिनमें कुछ असबियतें हैं, कुछ तासुबात हैं, कुछ अपनी शख्सियत के लवाजिम हैं, कुछ अपने गिरोह के साथ मोहब्बत है, वो भी दुनिया है जो आपके गिरदो पेश में फैली हुई है, तो ये उसका बायस बनती है। और गुरूर और हसद के जज्बात, यानी जो हक सामने आता है तो वो ऐन मुमकिन है कि आपसे उम्र में कोई बड़ा छोटा हो कि जो आपके सामने ला रहा हो, आपके ज़ोन के मुताबिक आपके इल्म में छोटा हो, तो ये चीज़ें कोई अहमियत नहीं रखती। अगर आदमी की निगाह इस पर हो कि बात क्या है और क्या कही जा रही है, तो वो इन सारी रुकावटों को दूर करके उस हकीकी नतीजे तक पहुंच जाता है जिस तक उसको पहुंचना चाहिए। जब ये नहीं होता तो फिर एक तरह का गुरूर नफ्स पैदा होता है। यानी आदमी ये समझता है कि मेरी शख्सियत, मेरी असबियत, मेरा गिरोह, मेरे अकाबिर, मेरी तारीख, मेरी उम्मत, फिर ये सारी चीज़ें उसके साथ खड़ी हो जाती हैं। यानी ये चीज़ फिर ज़ेर बहस ही नहीं रहती कि हक क्या है। फिर इस तरह का बयानिया सामने आता है कि अगर तुम्हारे सामने सूरज से ज़्यादा रोशन हकीकतें भी पेश कर दी जाएँ और वो तुम्हारी असबियत के ख़िलाफ़ हों, तुम्हारे अकाबिर के ख़िलाफ़ हों, उन लोगों के एतमाद के ख़िलाफ़ पढ़ रही हूँ जिन पर तुम्हारी शख्सियत का इन्हिसार है, तो उसको मानने से इनकार कर दो। हालांकि सादा तालीम ये है कि जिस चीज़ पर भी आप दुनिया में गौर कर रहे हैं या कोई फ़ैसला करना चाहते हैं, तो आप सबसे पहले ये तय करें कि उसमें बिनाए इस्तदलाल क्या होनी चाहिए। हम जब इस दुनिया में कोई फैसला करते हैं तो देखिए हमारे अपने हुदूद मुतय्यन हैं, यानी हम इंसान हैं। बिनाए इस्तदलाल भी वही चीज़ें बन सकती हैं जो हम इंसानों की गिरफ्त में आ जाती हैं। ये पहला मुकदमा है और नहायत सादा मुकदमा है। कुरान मजीद ने इसी की जानब इशारा किया जब वही की हकीकत के बारे में लोगों ने सवालात किए, तो अल्लाह ताला ने पहली बात तो ये फरमाई कि इसकी हकीकत तो तुम नहीं जान सकते, लेकिन ये एक अमर है जो मेरी तरफ़ से सादिर होता है, और फिर लफ्ज़ एक तजसीम इख्तियार कर लेते हैं। तो ये बात इतनी वाज़े करने के बाद कि इनसे कहो कि अर्रूह मिन अम्र रब्बी, लेकिन उसके साथ तंबीह की वमा उतीतुम मिन इल्म इल्ला कलीला, यानी अपने हुदूद इल्म पहचान कर जियो। तुम्हें हकायक का तमाम इल्म नहीं दे दिया गया। जिस तरह कुछ जानवर हैं, खूबसूरत भी हैं, आला साहियतों के साथ भी पैदा किए गए हैं, लेकिन उनका एक दायरा इल्म है। तुमसे जो मखलूकात ज़रा बरतर हैं, जैसे जिन्नात हैं, फरिश्ते हैं, उनका भी अपना अपना दायरा इल्म है, और इसी तरीके से इंसानों का भी एक दायरा इल्म है। इस दायरा इल्म को पहचानना ही हकीकी इल्म है, यानी ये समझ लेना कि वो क्या चीज़ें हैं जो हमारे लिए जाननी मुमकिन है। तो हमारे लिए बिनाए इस्तदलाल क्या चीज़ें बन सकती हैं? हमारा तजुर्बा, हमारा मुशाहदा बिनाए इस्तदलाल बनता है। सारा साइंसी इल्म इसी पर मबनी है। वहाँ या मुशाहदे की बुनियाद पर इस्तिकरा किया जाता है, और या मामल के तजुर्बे से एक चीज़ को साबित कर दिया जाता है। तो तजुर्बा और मुशाहदा, वो जिसको बयान किया था ना एक ज़माने में एक साहिब इल्म ने, कि ये दौर तो यूँ मिनून बे तजर्बत व शहूद है, यानी जो चीज़ें हमारे मुशाहदे में आ जाती हैं, जिनको हम तजुर्बा करके दिखा सकते हैं, बस उसी को मानते हैं। तो एक बिनाए इस्तदलाल है। उसके बाद क्या है? उसके बाद हमारी अक्ल है। अल्लाह ताला ने हमें ये सलाहियत दी है कि हम जिस तरह चीज़ें हमारे तजुर्बे और मुशाहदे में आ रही होती हैं, उनके पीछे नामहसूस चीज़ों तक पहुँच जाते हैं। ये अकली इस्तदलाल है, यानी ये इस्तदलाल तजर्बे और मुशाहदे से नहीं होता। ये जो चीज़ें हमारे तजर्बे में आ जाती हैं, जो चीज़ें हमारे मुशाहदे में आ जाती हैं, यानी जिसको हम इल्म बिल हवास कहते हैं, ये उससे मावरा देखने का अमल है, और अक्ल में ये सलाहियत रखी गई है। इंसान को एक बिनाए इस्तदलाल ये दी गई है। हमारे सारे फ़लसफ़े की तारीफ़ यही है। इस वक्त भी बहुत से मामलात हैं जिनमें हम इसी चीज़ को, यानी महसूस से नामहसूस पर इस्तदलाल ही को इस्तेमाल करते हैं और इस पर गुफ्तगू कर लेते हैं। और इसके बाद क्या है? इसके बाद अंबिया अलैहिमुस्सलाम का इल्म है। अंबिया अलैहिमुस्सलाम का इल्म कहाँ पाया जाता है? ज़ाहिर है कि वो अल्लाह की किताब में पाया जाएगा, या उनसे इजमा और तवातुर के साथ मुंतकिल होकर एक वाकई हकीकत बन जाएगा। इससे बहुत निचले दर्जे में कोई चीज़ अखबार आहाद के तरीके पर मिल जाएगी और उन्हीं से मिलेगी। इसके सिवा क्या चीज़ है कि जिसको मज़हबियात में बिनाए इस्तदलाल बनाया जा सकता है? लेकिन जब इंसान अपने ज़माने को, किसी इमाम को, किसी अल्लाह ताला के पैगंबरों के सिवा किसी शख्स को, किसी गिरोह को, किसी उम्मत को, सलफ़ की भी एक इस्तलाह इस्तेमाल होती है, इनमें से किसी भी चीज़ को बिनाए इस्तदलाल बनाता है, इसका मतलब है कि उसने एक ऐसी चीज़ को बिनाए इस्तदलाल बना लिया है जो असल में बिनाए इस्तदलाल नहीं हो सकती थी। यानी वो एक ज़िमनी चीज़ हो सकती थी, उसको सानवी दर्जे में ज़ेर बहस लाया जा सकता था, वो एतमाद में इजाफे का बायस बन सकती थी, हम किसी राय, किसी नतीजे तक पहुंच जाएं तो उसकी ताईद में पेश की जा सकती थी, लेकिन वो बिनाए इस्तदलाल नहीं बन सकती थी। तो जब आप बिनाए इस्तदलाल के मामले में वाज़े हो जाते हैं, तो उसके बाद फिर आपके इस्तदलाल में ये रुकावट ख़त्म हो जाती है, यानी जिसको गुरूर नफ्स से ताबीर किया गया है। इसी तरह का मामला हसद का, यानी इंसान जब किसी शख्स के मामले में, किसी कौम के मामले में, किसी गिरोह के मामले में, कुरान ने कहा है ना कि बनी इसराइल का मामला ये नहीं था कि उन पर बात वाज़े नहीं हुई, मामला क्या था? हसदम मिन इंदे अनफुसिहिम, यानी असल मसला ये है, या एक तरह की बगी पैदा होती है, बगियम बैनहुम, और या हसदम मिन इंदे अनफुसिहिम, यानी हमारे अंदर ये चीज़ रखी गई है, हम हसद का एक ताइया लेकर आए हैं, ये हक के मुकाबले में भी हमें खड़ा कर देता है बाज़ औक़ात। اللہ اس سے ہر ایک کو اپنی پناہ میں رکھے۔ تو یہ وہ چیزیں ہیں جن کی طرف میں نے اشارہ کیا کہ ان کی آنکھوں پر اس وقت بھی دنیا کی محبت اور غرور و حسد کے جذبات نے پردے ڈال دیے تھے، اور اب بھی لوٹا دیے جائیں تو یہی چیزیں حجاب بن کر قبول حق سے انہیں روک دیں گی، یعنی وہی تاریخ دہرائی جائے گی۔ یہ میں نے اس کی تفصیل اس لیے کی کہ ہم سب اس امتحان میں ڈالے گئے ہیں۔ عام طور پر بات یہاں سے شروع ہوتی ہے، مذہبی حلقوں میں خاص طور پر یہاں سے شروع ہوتی ہے کہ ہم عمل کے امتحان میں ہیں، بلا شبہ عمل کے امتحان میں ہیں، قدم قدم پر دنیا کی بہت سی چیزیں رکاوٹ بنتی ہیں اور ہمیں وہاں اچھا عمل کرنا ہوتا ہے، یعنی شیطان، بلکہ یوں کہیے کہ شیاطین نماز میں بھی رکاوٹ بنیں گے، روزے میں بھی رکاوٹ بنیں گے، سچ بولنے میں بھی رکاوٹ بنیں گے، پورا تول کر دینے میں بھی رکاوٹ بنیں گے۔ یہ عمل کا امتحان ہے جس میں ہم سب مبتلا ہیں، لیکن اس سے پہلے اور بعض لوگوں کے لیے سب سے بڑھ کر علم کا امتحان ہوتا ہے، یعنی صحیح بات سامنے آ گئی اس کے بارے میں کیا رویہ اختیار کرنا ہے، جو اینٹ پتھر موجود ہے مار دینا ہے، کسی شخص کو متون کرنا ہے کیا کرنا ہے، یا بنائے استدلال کو متعین کرنا ہے، اس کو سمجھنے کی کوشش کرنی ہے، صحیح بات کے سامنے سر جھکا دینا ہے، اور اس کی پرواہ کیے بغیر سر جھکا دینا ہے کہ ہو سکتا ہے کل یہ واضح ہو جائے کہ یہ بات ٹھیک نہیں تھی، ہم آج کے لیے جواب دیں، اپنے فہم کے لیے جواب دیں۔ یہ بھی عام طور پر کہا جاتا ہے کہ کیا آپ اپنے فہم کو فلاں فلاں اکابر کے یا پوری امت کے فہم پر ترجیح دے رہے ہیں، تو سوال یہ نہیں ہے، سوال یہ ہے کہ ہم مکلف کس بات کے ہیں، اپنے فہم کے مکلف۔ وہ فہم دیانت دارانہ ہونا چاہیے، اس میں اگر کوئی چیز غلط ہو جاتی ہے اور کوئی توجہ دلاتا ہے تو بغیر کسی ادنا تردد کے اس بات کو مان لینا چاہیے۔ یہ ساری باتیں تو بالکل ٹھیک ہیں، لیکن فہم بہرحال وہی ہے جو میرا ہے اور جو آپ کا ہے، اور ہر شخص اپنے فہم کے لحاظ ہی سے مکلف ہے، وہ اپنے پروردگار کی بارگاہ میں اسی کے لحاظ سے مسئول ٹھہرایا جائے گا۔ اس وجہ سے یہ بیان کیا کہ یہ ان کا کہنا کہ ہمیں اگر لوٹا دیا جائے تو ہم صحیح راستے پر آ جائیں گے، اور اب حقائق ہم نے دیکھ لیے ہیں تو ان کا انکار نہیں کریں گے، تو فرمایا کہ لوٹاؤں گا تو اسی طرح لوٹاؤں گا جیسے پہلے گئے تھے، عہد الست تمہارے ہاں موجود تھا، ایک واقعہ تھا جو ہو گیا، تم اس واقعے کے گواہ بنا کر بھیجے گئے تھے، لیکن چونکہ تمہارا امتحان کرنا تھا تو اس وجہ سے اس کی یاد محو کر دی گئی، اس کے دائیات فطرت میں موجود تھے، ان دائیات کی تصدیق کے لیے انفس و آفاق کی نشانیاں موجود تھیں، انفس و آفاق یعنی وہ نشانیاں جو میرے اندر ہیں، وہ نشانیاں جو میرے گرد و پیش کی دنیا میں یہ موجود تھی، اور عقل جیسی نعمت سے تمہیں نوازا گیا تھا کہ جو ان نشانیوں کو دیکھ کر، ان آثار کو دیکھ کر ان کے پسپردہ حقائق تک پہنچ سکتی تھی، یہ سب کچھ تھا، تمہیں ان چیزوں سے بہرایاب کر کے دنیا میں بھیجا تھا، پھر کیا ہوا، وہی ہوا جو تم نے کیا، اب بھیجا جائے گا تو اب بھی یہی کرو گے۔ وَقَالُوا إِنْ هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا وَمَا نَحْنُ بِمَبْعُوثِينَ، کہتے ہیں کہ زندگی تو یہی ہماری دنیا کی زندگی ہے، یعنی ظاہر ہے کہ جب سچ ہو جاتے ہیں تو پھر اس کے بعد پیغمبر کی دعوت کے جواب میں کہتے ہیں کہ یہ کیا آپ نے ایک دوسری دنیا کی کہانی سنانے کا فیصلہ کر رکھا ہوا ہے، اس کے لیے طرح طرح کے افسانے تراشتے رہتے ہیں، یہ دنیا کی زندگی ہے، ہم نے یہی دیکھی ہے، یہ دنیا ہی کی زندگی ہے کہ جس کا ہم کو تجربہ ہے، یہی ہمارے مشاہدے میں آتی ہے، آپ اس سے پیچھے کیا حقائق ہیں جن کی طرف ہمیں توجہ دلا رہے ہیں، اس طرح کی باتیں نہ سنائیے، ایسے افسانوں سے ہم متاثر ہونے والے نہیں ہیں، یہ دنیا البتہ ایک حقیقت ہے، ہم اس کو مانتے ہیں، اور یہی دنیا کی زندگی اصل زندگی ہے۔ ان حیا اللہ حیاتن دنیا و ما نہنو بے مبوسین، اور مرنے کے بعد ہم ہرگز نہ اٹھائیں جائیں گے۔ یہاں سے کلام میں مخاطب تبدیل ہوا ہے، یعنی مخاطب تبدیل ہونے کا کیا مطلب ہے، ایک تو یہ ہوتا ہے کہ مشرکین عرب مخاطب تھے، اہل کتاب ہو گئے، اہل کتاب مخاطب تھے، جو لوگ ایمان لے آئے ہیں جن کو الذین آمنوا کہتا ہے قرآن مجید، وہ مخاطب ہو گئے، ایمان والے مخاطب تھے، ان کا کوئی خاص گروہ سامنے آ گیا۔ اور ایک یہ ہوتا ہے کہ جو مخاطبین ہیں وہ تو ایک ہی ہیں، یعنی یا مشرکین ہیں یا اہل کتاب ہیں یا اہل ایمان ہیں، لیکن خود ان کے اندر بہت سی بحثیں موجود ہوتی ہیں۔ تو ایک بحث وہ ہے جو شرک اور توحید کے باب میں پیدا ہو رہی تھی، یعنی رسالت میں آپ صلی اللہ علیہ وسلم اپنی قوم کو یا مشرکین عرب کو یہ بتانے کی کوشش کر رہے تھے کہ اللہ ایک ہے، لا الہ الا اللہ، اللہ کے سوا کوئی الہ نہیں ہے، یہ جو تم نے معبود بنا رکھے ہیں یہ سب معبودان باطل ہیں، ان کی کوئی حیثیت نہیں ہے، اس کائنات کا خالق بھی ایک ہے، اس کا مالک بھی ایک ہے، اور اس میں معبود بھی اسی کو ہونا چاہیے، یہ بتا رہے تھے۔ تو اس سے ظاہر ہے کہ شرک اور توحید کی ایک بحث پیدا ہوتی تھی، جو قرآن مجید میں ہم اس سے پہلے دیکھتے رہے ہیں، اس سورہ انعام میں بھی ہم نے دیکھی۔ ایک دوسری بحث وہ تھی کہ جس میں جب یہ کہا جاتا تھا کہ اگر تم اللہ کو ایک نہیں مانو گے اور سرکشی اور استکبار کا رویہ اختیار کرو گے تو اس کا نتیجہ قیامت میں دیکھنا پڑے گا، تو قیامت زیر بحث آ جاتی تھی۔ تو اب یہ دوسرا پہلو ہے، اس پر میں نے لکھا ہے قرآن مجید کے مکذبین کے بعد، یعنی قرآن نے دعوت پیش کی، اس کا انکار کر رہے تھے لوگ، اس میں خاص طور پر توحید کا پہلو زیر بحث تھا۔ قرآن مجید کے مکذبین کے بعد اب آگے مکذبین قیامت کا انجام بیان کیا جا رہا ہے، جو مرنے کے بعد اٹھائے جانے کو یا تو مانتے ہی نہیں تھے یا بعید از امکان کہہ کر گریز و فرار کے راستے نکال لیتے تھے۔ یہی دو گروہ ہوتے ہیں ہمیشہ، یعنی ایک تو بالکل سامنے آ جاتا ہے اور یہ کہتا ہے کہ نہیں کوئی قیامت ویامت نہیں، یہ ایسے ہی ملاؤں کی بنائی ہوئی ایک حکایت ہے، اس کے سوا اس کی کوئی حیثیت نہیں۔ بہت تھوڑے لوگ ایسے ہوتے ہیں، ظاہر ہے کہ اس میں انسان کا اپنا ضمیر بھی یہ کہہ رہا ہوتا ہے کہ کیا فی الواقع وہ پورے یقین کے ساتھ یہ کہہ سکتا ہے کہ یہ دنیا ایسی چلتی رہے گی، یا چلیے ختم بھی ہو جائے گی تو اس کا کوئی انجام نہیں ہوگا، کسی غایت کو نہیں پہنچے گی، یہ مشکل چیز ہے۔ تو اس لیے بہت تھوڑے لوگ ہوتے ہیں جو ہٹ درمی کے اس مقام پر پہنچ جاتے ہیں۔ زیادہ بڑا گروہ وہ ہے کہ جو گریز اور فرار کے راستے اختیار کرتا ہے، وہ سمجھتا ہے کہ یہ بعید از امکان بات ہے، یہ کیا باتیں جو کہہ رہے ہیں، ہم نہ اس کی تصدیق کرتے ہیں نہ تکذیب کرتے ہیں، اور اس کی تصدیق و تکذیب میں پڑھنے کی ضرورت بھی کیا ہے، یعنی بس ٹھیک ہے دنیا ہے، دنیا ہے اس کو برت رہے ہیں، دنیا کے مسائل پر توجہ کیجئے بھائی، یعنی آپ یہ کن باتوں میں پڑ گئے، یہ مرنے کے بعد کس نے دیکھا ہے، اس وقت کی دنیا اس میں غریب ہیں، اس میں مظلوم ہیں، اس میں بہت سے مسائل ہیں، اس میں انسان کو بہت سی مصیبتوں سے دوچار ہونا پڑتا ہے، اپنے گھر پر توجہ کیجئے، اپنے وجود پر توجہ کیجئے، اپنے خاندان کو توجہات کا مرکز بنائیے، اپنی قوم کو دیکھیے، اپنے ملک کو دیکھیے، اس عالم کو دیکھیے، یعنی وہ یہ کہتے ہیں کہ یہ چیزیں ہیں جو آپ کی توجہات کا مرکز ہونی چاہیے، ان کے ساتھ یہ آخرت اور قیامت اور مرنا اور مر کے اٹھنا یہ کہاں سے زیر بحث آ گیا، آتے ہیں دنیا میں چلے جاتے ہیں۔ تو یہ ایک دوسرا استدلال کا پہلو ہوتا ہے، اور زیادہ تر یہی ہوتا ہے، متاثر بھی زیادہ تر یہی کرتا ہے، یعنی انسان یہ خیال کرتا ہے کہ ٹھیک ہی تو کہہ رہے ہیں یہ بات، یعنی اگر ان کی بات مان لی جائے تو پھر آدمی سارا دن اسی دنیا کے بارے میں سوچے گا، تو اس وقت جو مسائل درپیش ہیں وہ نگاہوں سے اوجھل ہو جائیں گے۔ یہ عدم توازن انسان سے ہوتا ہے، اس میں کوئی شبہ نہیں، لیکن اس کو بنا استدلال بنایا جاتا ہے۔ تو یہ جو چیز ہے اس کو بیان کیا ہے کہ یا بعید از امکان کہہ کر گریز و فرار کے راستے نکال لیتے تھے، یہ گریز و فرار کا راستہ ہے، جس کو یہ کہا جاتا ہے کہ ایک طرح کی تشکیک کسی صورتحال ہے، اسی میں مبتلا ہیں اور دوسروں کے سامنے بھی اسی تشکیک کو نمایاں کرتے ہیں، اور مخاطب کے لحاظ سے بھی ساری توجہ یہ ہوتی ہے کہ اسے شک میں مبتلا کر دیا جائے، اس لیے کہ یقین کے ساتھ نفی کرنے کے لیے بھی اس وقت ہم بیٹھے ہوئے ہیں اور ہمارے پیچھے علم کی ایک پوری تاریخ ہے، کوئی دلیل نہیں۔ تو یہ جو صورتحال ہے اس کو بیان کیا ہے کہ یہ کہتے ہیں کہ زندگی تو یہی ہماری دنیا کی زندگی ہے اور مرنے کے بعد ہم ہرگز نہ اٹھائے جائیں گے، یعنی یہ جو بیان ہے یہ عملی ہوتا ہے ان لوگوں کا جو تشکیک کی بات کرتے ہیں، ये इल्मी होता है उन लोगों का जो पूरी हठधर्मी के साथ सामने खड़े हो जाते हैं। तो दोनों में एक ही हकीकत है जो मुश्तरक तरीके से सामने आती है। वलौ तरा इज़ वुकफू अला रब्बिहिम, अगर तुम उस वक्त को देख सकते जब ये अपने परवरदिगार के हुजूर में खड़े किए जाएंगे, इज़ वुकफू अला रब्बिहिम, यानी अपनी मर्ज़ी से तो कोई नहीं वहाँ जाता, अगर यहाँ तशकीक में मुबतला है तो क्यों जाएगा, अपनी मर्ज़ी से तो वही जाना चाहेंगे कि जिन्होंने हकायक को माना और यहाँ दुनिया में अपने परवरदिगार की मुलाकात के लिए तैयार हुए, तो ये लोग क्यों जाएंगे। तो इस वजह से ये उसलूब इख्तियार किया कि जब इनकी मर्ज़ी के ख़िलाफ़ उठा खड़े किए जाएंगे और परवरदिगार की बारगाह में सामने मौजूद होंगे, वक़िफ़ू अला रब्बिहिम, वो इनसे पूछेगा, काला यानी परवरदिगार पूछेगा, अलैसा हाज़ा बिल हक, क्या ये हकीकत नहीं है, इसको जुटलाते थे, इससे गुरेज़ो फ़रार के रास्ते इख्तियार करते थे, ये कहते थे ज़िच हो के और कभी चंद्रा कर ये कहते थे कि वह माँ नहनों में मबूसिन, तो अब बताओ क्या ये हकीकत नहीं है। कालू बला व रब्बिना, जवाब देंगे हाँ हमारे परवरदिगार की कसम ये हकीकत है। यानी ज़ाहिर है कि एतराफ़ करना होगा। क़ुरान मजीद का आप उसलूब देखिए, इसको बाज़ औक़ात जो फ़लसफियाना मजाक के लोग हैं वो नहीं समझ पाते, उनको इसका एहसास नहीं होता कि क़ुरान का मुखातब वो इंसान है जिसको खुदा ने बनाया है और वो जानता है कि इंसान क्या है। तो इंसान महज अकली वजूद नहीं है, इंसान की एक नफ्सियात है, इंसान के बातिन में एक पूरी शख्सियत है, ये पूरी की पूरी शख्सियत है जिसके हाँ जो रुकावटें हक़ के कबूल करने में हो सकती हैं कुरान उनको दूर करता है, कहीं पर्दे उठाता है, कहीं हिजाबात पर तवज्जो दिलाता है, कहीं इंसानी नफ्स की रुकावटों को नुमायाँ करता है, कहीं क़यामत को एक हकीकत के तौर पर पेश करता है, कहीं उसकी तस्वीरें सामने लाता है, वो महज अकली इस्तदलाल नहीं कर रहा होता, इसलिए कि इंसान अकल महज नहीं है, पूरे इंसान को मुखातब किया जाता है। और अल्लाह ताला वो हस्ती जो सरासर शफ़क़त है, जिसकी रहमत अबदी है, वो इंसान को इस सूरत हाल से निकालने के लिए पैगंबर भेजती है और किताबें नाजिल करती है। इससे दिलचस्पी नहीं होती कि इस्तदलाल का कौन सा तरीका इख्तियार करना है, अकली इस्तदलाल भी होगा, मुकदमात भी तरतीब दिए जाएंगे, मंतकी तरीके के नतायज भी निकाल के सामने रख दिए जाएंगे, कुरान मजीद ये सब तरीके इख्तियार करता है, अनफुस व आफाक की शहादतें भी पेश की जाएंगी, लेकिन इसके साथ इंसान की जो नफ्सियात है उसको भी मुखातब किया जाएगा। और इंसानी नफ्सियात पर्दों को और हिजाबात को उतारने के मामले में इसी तरह के तर्ज खिताब का तकाजा करती है जो कुरान मजीद में हम देखते हैं जगह जगह। इसको बैसियत मजमूई जब कुरान बयान करता है तो इसके लिए एक लफ्ज़ इस्तेमाल करता है, इंज़ार, खबरदार करना। आप इसको सादा तरीके से बयान कीजिए तो यूँ समझ लीजिए बेदार करना, यानी इंसान को सिर्फ इसकी ज़रूरत नहीं होती कि उसे अकली मुकदमात कायम करके एक नतीजा बताया जाए, इसके साथ उसको गफलत से बेदार करने की भी ज़रूरत होती है, वो सोया होता है, खाबीदा होता है, उसे उठाने की भी ज़रूरत होती है, जगाने की भी ज़रूरत होती है, और इसी तरह उसके सामने हकायक की तस्वीरें लाने की भी ज़रूरत होती है। अगर ऐसा ना हो तो आप ये देखिए कि इस वक्त की दुनिया में बेशुमार इल्म के ज़राए पैदा हो गए हैं, उनमें सबसे मौसर वो ज़रिए होते हैं जो तारीख को, हकायक को, जुग्राफिए को, दुनिया को हमारे सामने तस्वीरों की सूरत में ले आते हैं, और उस मौके के ऊपर वो जो कुछ हम अल्फाज में बयान कर रहे थे वो जब इस तरह सामने आता है तो वो बराए रास्त हमारे पूरे वजूद पर असरानंदाज होता है। आदमी अगर अपनी रुकावटें दूर कर ले तो कुरान भी ऐसे ही असरानंदाज होता है। इसी तरीके से जो तस्वीरें वो खींचता है, जो क़यामत के हकायक वाजे करता है, जो यहाँ से उठाकर हमें महशर में ले जाता है, वहाँ जब गुफ्तगुएँ सुनाता है, बातें सुनाता है, जब जन्नत की तस्वीर खींचता है, जब जहन्नम की होलनाकी को बयान करता है, तो असल में वो ये करता है। तो बयान फरमाया कि उस मौके के ऊपर फिर हम पूछेंगे कि अलैसा हाज़ा बिल हक, क्या ये हकीकत नहीं है। कालू बला व रब्बिना, जवाब देंगे हाँ हमारे परवरदिगार की कसम ये हकीकत है। काला फ़ूकुल अज़ाब बिमा कुंतुम तकफ़ुरून, वो फरमाएगा, परवरदिगार फरमाएगा, इस आलम का रब फरमाएगा تو اپنے انکار کی پاداش میں اب چکھو عذاب کا مزہ. کالا فذوقوا العذاب بما کنتم تکفرون قد خسر الذین کذبوا بلقاء اللہ. یقیناً گھاٹے میں رہے, قد خسرا, یقیناً گھاٹے میں رہے وہ لوگ جنہوں نے اللہ سے اس ملاقات کو جھٹلایا, اللہ سے اس ملاقات. یہ در حقیقت ایک لفظ نہیں ہے, اپنے اندر ایک بڑا گہرا استدلال رکھتا ہے. یعنی اگر اس کائنات کا کوئی پروردگار ہے تو یقیناً ہے, اور اس نے ہمیں وجود بخشا ہے, وہ ہمارا خالق ہے, تو علم و عقل کا آخری درجے میں یہ تقاضا ہونا چاہیے کہ پھر اس سے ملاقات ہو. یعنی اللہ تعالیٰ سے اگر ملاقات نہیں ہونی تو اس سے بڑھ کر شرف انسانی کی اہانت نہیں ہو سکتی. اس لیے کہ ایک مخلوق کی حیثیت سے میرا یہ بنیادی حق ہے کہ میں اپنے مالک کو دیکھوں, میں اس سے ملاقات کروں. جس طریقے سے ہم نے اس زمانے میں انسان کے کچھ بنیادی حقوق متعین کرنے کی کوشش کیا, غلط یا صحیح, تو یہ دیکھیے, ہم نے کہا ہے کہ اس کو زندہ رہنے کا حق ہے, اس کو اپنے وجود کے اظہار کا حق ہے, اسے اپنی بات کہنے کا حق ہے, اسے دوسروں پر نقد کا حق ہے, اسے اپنی رائے سے لوگوں کو متاثر کرنے کا حق ہے, ان کے سامنے پیش کرنے کا حق ہے. بالکل اسی طرح سے اگر یہ انسان کسی کی مخلوق ہے تو اس کا حق ہے کہ یہ اپنے خالق کو دیکھے. اگر یہ نہ مانا جائے تو علم و عقل اس کو کسی طرح قبول نہیں کرتے. تو قرآن اس کا لحاظ کر کے یہ پروردگار سے, کائنات کے مالک سے, ہمارے خالق سے ملاقات کا لفظ استعمال کرتا ہے. یقیناً گھاٹے میں رہے وہ لوگ جنہوں نے اللہ سے اس ملاقات کو جھٹلایا. حتی اذا جاءتہم الساعۃ بغتۃ قالوا یا حسرتنا علی ما فرطنا فیہا, یہاں تک کہ اچانک جب وہ گھڑی ان پر آ پہنچے گی تو کہیں گے افسوس ہماری اس کوتاہی پر جو اس معاملے میں ہم سے ہوئی ہے. ظاہر ہے کہ جب وہ گھڑی آ جائے, جب اٹھ جائیں گے, قیامت برپا ہو جائے گی, خدا کی بارگاہ میں کھڑے ہوں گے, سارے حجابات اٹھ جائیں گے, تو پھر انسان کہے گا کہ بڑی کوتاہی ہوئی, بڑی تقصیر ہوئی, میں نے اس وقت حقائق کو اس طرح سے دیکھنے کی کوشش نہیں کی, کائنات کو دیکھا لیکن اس میں الجھ کر رہ گیا, اس کے پس پردہ کیا چیزیں تھیں وہ میری نگاہوں سے اوجھل رہیں. اور کیوں اوجھل رہیں؟ اس لیے کہ میں نے خود کچھ پردے ڈال لیے, کچھ پردے حائل کر لیے, کچھ حجابات کھڑے کر لیے. افسوس ہماری اس کوتاہی پر, یا حسرتنا علی ما فرطنا فیہا, افسوس ہماری اس کوتاہی پر جو اس معاملے میں ہم سے ہوئی ہے. وہم یحملون اوزارہم علی ظہورہم, اور حال یہ ہوگا کہ اپنے بوجھ وہ اپنی پیٹھوں پر اٹھائے ہوئے ہوں گے. یعنی جب وہاں اٹھیں گے تو جو کچھ لے کے آئے ہیں وہ ساتھ ہوگا. یہ بڑی خوبصورت تعبیر ہے, یعنی اپنے اعمال کی گٹھڑیاں اپنی پیٹھ پر لادے ہوئے اٹھیں. وہ اعمال جو دنیا میں کرنے کا موقع تھا, اور اچھے بھی ہو سکتے تھے, برے بھی ہو سکتے تھے, اب جو کچھ بھی کیا ہے, اچھا یا برا, لے کے آ گئے. یعنی یہی اس وقت کا رخت سفر ہے, یہی اثاثہ ہے, یہی زاد راہ ہے, اسی کو لے کے انسان دنیا سے جاتا ہے. اور حال یہ ہوگا کہ اپنے بوجھ وہ اپنی پیٹھوں پر اٹھائے ہوئے ہوں گے. الا سا ما یزرون, سنو نہایت ہی برا ہے وہ بوجھ یہ اٹھائے ہوئے جو یہ اٹھائے ہوئے ہوں گے, نہایت ہی برا ہے وہ بوجھ جو یہ اٹھائے ہوئے ہوں گے. وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا لَعِبٌ وَلَهْوٌ, بات وہاں سے شروع ہوئی تھی اس پیرے کی شروع میں, کہ زندگی تو یہی ہماری دنیا کی زندگی ہے, دنیا کی زندگی ہے. فرمایا کہ وہ دنیا کی زندگی وہ کیا تھی؟ إِلَّا لَعِبٌ وَلَهْوٌ. حقیقت یہ ہے کہ دنیا کی زندگی تو صرف کھیل تماشا ہے. کھیل تماشا ہے, اس کا یہ مطلب نہیں ہے کہ بے غایت ہے. یعنی جب آپ اس کو غایت کے بغیر دیکھیں گے تو پھر یہ کھیل تماشا ہے. یعنی ایک پہلو وہ ہے کہ جس میں اللہ تعالیٰ اپنے لحاظ سے یہ بات بیان کرتے ہیں کہ دنیا کی یہ زندگی کوئی کھیل نہیں ہے جو ہم نے کھیلا ہے. तो वो क्या बता रहे हैं? वो ये बता रहे हैं कि इसको इसकी गायत के साथ समझो। इसकी गायत क्या है? कयामत, दूसरी दुनिया। उसके बगैर अगर इसको देखोगे तो फिर ये खेल तमाशा ही है। तो यहाँ पर ये बयान किया कि अगर उसकी गायत को इसके साथ मिलाए बगैर देखोगे तो फिर क्या है? ये कुछ भी नहीं है। यानी आप आए, आपने आँख खोली, आप 60-70 साल जिए, एक दिन मौत की आगोश में चले गए, क्या कमाया, क्या खाया, क्या पीछे छोड़ गए, क्या महल्लात बनाए, क्या दुनिया की नेमतें पाईं, किस इकतदार तक पहुँचे, ये क्या है? एक दिन सब कुछ मिट्टी में मिल गया। यानी ये सिकंदर भी थे और सीज़र भी थे, तो खाली हाथ जा रहे हैं। और पीछे, यानी पीछे भी क्या रह जाता है? अगर कोई अच्छा अमल होगा तो याद रह जाएगी, वरना लानतानी है जो रहनी है। और अपने बेगाने क्या कर लेंगे? दो दिन आपका जिक्र कर लेंगे, इसके सिवा क्या चीज़ है? तारीख में कहीं नाम लिखा जाएगा। तो ये फिर खेल तमाशा ही है। इसको इसकी गायत के साथ रखेंगे तो फिर ये बड़ी बामकसद चीज़ बनती है। यानी फिर ये इम्तहान गाह बनती है और आखिरत के साथ मिलकर खुदा की एक अजीम स्कीम को हमारे सामने लाती है। लेकिन अगर इसको उससे हटा दें फिर खेल तमाशा है और कुछ भी नहीं। तो इरशाद हुआ, वलद्दारुल आखिरत खैरुल लिल्लज़ीन यत्तकून, आखिरत का घर अलबत्ता कहीं बेहतर है उनके लिए जो तकवा इख्तियार करें। यानी अब इम्तहान क्या है? तकवा, यही इम्तहान। यानी हमें क्या इख्तियार करना है? वो ये कि मुतनब्बे हो जाना है, बेदार हो जाना है, खबरदार हो जाना है, दुनिया की ज़िंदगी को समझने की कोशिश करनी है, कहाँ से आई है, कहाँ ख़त्म होगी, बस इसको जानना है। और इसके बाद उसके मुताबिक हुदूद आशनाई की ज़िंदगी बसर करनी है। इसको कुरान की इस्तलाह में तकवा कहा जाता है। यानी हमारे यहाँ तो इसके मज़ाहिर दाढ़ी टोपी और मूँछों पर मुनहसर होकर रह गए हैं, लेकिन ये है तकवे की हकीकत। तो इसको बयान किया। ये जो मैंने तवज्जो दिलाई कि खेल तमाशा किस पहलू से यहाँ कहा है, ये बहुत ज़रूरी है। यानी जब आप एक बलीग कलाम को आप पढ़ते हैं, आला अदब का आप मुताला करते हैं, तो उसमें चीज़ें मंतिकी तरीके से बयान नहीं होती। कहीं एक पहलू से एक बात होगी और दूसरे पहलू से आपको महसूस होगा कि ये तो उससे बिल्कुल ही मुतज़ाद बात कह दी है, लेकिन उसका एक अलग महल होगा, इसका एक अलग महल होगा। इसको समझना चाहिए। ये भी इल्म का इम्तहान है। वो लोग जो कुरान मजीद को फाल की तरह खोलते हैं और इस तरह की दो चार आयात को सामने रख कर ये कह देते हैं कि इसमें तो तदादात हैं, वो असल में अपनी इहानत करते हैं। यानी इंसान को गौर व फिक्र करने वाला, तदब्बुर करने वाला, आला कलाम को अप्रिशिएट करने वाला, उसकी बलागतों को समझने वाला बनाकर दुनिया में भेजा गया है। तो अपनी इस सलाहियत को इस्तेमाल करना चाहिए। तो इरशाद हुआ कि आखिरत का घर अलबत्ता कहीं बेहतर है उनके लिए जो तकवा इख्तियार करें। अफला ताकिलून, फिर क्या तुम समझते नहीं हो? कद नालम इन्नहु लयहज़ुनुकल्लज़ी यकूलून, हम इस बात से वाकिफ रहे हैं कि जो कुछ ये कहते हैं उससे तुम्हें रंज होता है। कद नालम, हम वाकिफ रहे हैं, इन्नहु लयहज़ुनुकल्लज़ी यकूलून, कि जो कुछ ये कहते हैं उससे तुम्हें रंज पहुंचता है। हम इस बात से वाकिफ रहे हैं। ज़ाहिर है कि जब रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम खालिस उनकी हमदर्दी में, उनकी मोहब्बत में, अपनी कौम समझकर उनको उस हादसे से खबरदार करने के लिए उठे हैं, और पैगंबर क्या कर रहे हैं, यानी क्या लेना था, क्या देना था उनको, वो इस मकसद के लिए उठकर जब इंतज़ार करते हैं और आगे से वो रद्दमल सामने आता है कि तकजीब है और जुटलाना है और इनकार करना है और इस्तेज़ा का निशाना बनाना है, तो ज़ाहिर है कि ये चीज़ इंसान है, उसके लिए रंज का बायस बनती है। कद नालम, इसमें मैंने लिखा है, असल में कद नालमों का लफ्ज़ आया है। ये दर हकीकत कद कुन्ना नालमो है। मुजारे पर जब इस तरह कद आता है तो इसमें फ़ेल नाकिस अरबियत के कायदे पर महजूफ़ होता है। यानी अरबी ज़ुबान में ये जो मुकद्दरात हैं, बाद चीज़ें हस्फ हो जाती हैं, इनकी तरफ तवज्जो दिलाना बहुत ज़रूरी है तालिबे इल्मों को। तो यहाँ पर जो कद नालम कहा है तो इसका मतलब यह है कि एक फ़ेल नाकिस है जो मुकद्दर कर दिया है। इजाज के जो असालीब कुरान की अरबी ज़ुबान में हैं उसमें कभी मुकाबिल के बाद अल्फाज हस्फ हो जाते हैं, کبھی فعلوں کے مفعول حذف ہو جاتے ہیں کیونکہ قرینہ ان پر دلالت کر رہا ہوتا ہے، کہیں یہ بات کہ ایک بات کہی ہے اس کا ایک لازمی نتیجہ ہے، اس کا ایک اقتضاء ہے، اس کا ایک عقلی تقاضا ہے، اس کو چھوڑ دیا جاتا ہے کہ انسان خود سمجھ لے گا. تو یہ ساری چیزیں جن کو کھولنے کی ضرورت ہوتی. یہاں اس سے مضمون میں یہ اضافہ ہو گیا ہے کہ یہ بات برابر ہمارے علم میں رہی ہے اور ہے، برابر ہمارے علم میں رہی ہے اور ہے. یعنی جب یہ قد نالم و کہا اور ایک فعل ناقص یہاں مقدر ہو گیا اور ہم نے اس کو سمجھ لیا کہ وہ یہاں مقدر ہے اور اب اس کو کھولا، تو یہ محض اس چیز کا بیان نہیں ہے کہ مجھے ایک بات معلوم ہے یا ہمیں ایک بات معلوم ہے. اللہ تعالیٰ یہ کہہ رہے ہیں نا، ہم واقف رہے ہیں، تو اس کے اندر اب یہ مضمون پیدا ہو گیا کہ ہم برابر جانتے رہے ہیں، پہلے بھی جانتے تھے، اب بھی جانتے ہیں. یہ پورا مضمون پھر اس کے اندر آ جائے گا، تو اس کی طرف یہاں توجہ دلائی. فَإِنَّهُمْ لَا يُكَذِّبُونَكَ وَلَكِنَّ الظَّالِمِينَ بِآيَاتِ اللَّهِ يَجْهَدُونَ. تم اس پر صبر کرو اے پیغمبر، اس لیے کہ یہ تمہیں نہیں جھٹلا رہے، یہ ظالم تو آیات الہی کا انکار کر رہے ہیں، یہ آپ کو نہیں جھٹلا رہے، یہ تو اللہ کی آیتوں کا انکار کر رہے ہیں. یہ جو فَإِنَّهُمْ ہے، اس میں فے کے اندر یہ مضمون مضمر ہو گیا ہے. تم اس پر صبر کرو اے پیغمبر، یعنی پیچھے کی بات میں اور اس میں، چونکہ یہ بات آپ سے آپ نمایاں ہو رہی تھی تو اس وجہ سے اس کو بھی لفظوں میں بیان نہیں کیا. فَإِنَّهُمْ لَا يُكَذِّبُونَكَ وَلَٰكِنَّ الظَّالِمِينَ بِآيَاتِ اللَّهِ يَجْحَدُونَ. تم اس پر صبر کرو اے پیغمبر، اس لیے، یہ جو اس لیے ہے فَإِنَّهُمْ، اصل میں اس کے پیچھے جو جملہ ہے وہ اور جو جملہ موجود ہے اس کو خود سمجھ لینا چاہیے. اور قرآن مجید میں اس کی بہت سی مثالیں ملتی ہیں کہ تعلیل کا جملہ آ گیا ہے، وہ پچھلے جملے کے ساتھ اس طرح کا ربط نہیں رکھتا، اور یہی چیز بتا دیتی ہے کہ یہاں ایک مفہوم ہے جو مقدر ہے، اور وہ اس لیے الفاظ میں بیان نہیں ہوا کہ وہ آپ سے آپ گویا سامنے آ جائے گا. تم اس پر صبر کرو اے پیغمبر، اس لیے کہ یہ تمہیں نہیں جھٹلا رہے، یہ ظالم تو آیات الہی کا انکار کر رہے ہیں، یعنی اللہ کی آیتوں کا انکار کر رہے ہیں. یہ جو کچھ کہتے ہیں، یہ کہا نا کہ ہم اس سے واقف رہے ہیں، تو یہ کیا اشارہ ہے؟ میں نے لکھا ہے کہ یہ انہی مطالبات کا ذکر ہے جو پیچھے بیان ہو چکے اور آگے بھی بیان ہوں گے. یعنی ظاہر ہے کہ وہ طرح طرح کے مطالبات سامنے رکھتے ہیں، اشکالات پیش کرتے ہیں اور پھر کہتے ہیں یہ کیجئے تو مان لیں گے، یہ کیجئے تو مان لیں گے. آگے بھی آئیں گے، کیونکہ یہ دعوت کی سورہ ہے، اس میں ظاہر انذار تو ہوگا لیکن اس میں استدلال کا پہلو، اشکالات کو دور کرنے کا پہلو، اعتراضات کا جواب دینے کا پہلو بہت نمایاں ہوتا ہے اس طرح کی صورتوں میں. تو یہ بیان کیا کہ یہ جو کچھ کہہ رہے ہیں، تو ارشاد ہوا کہ آپ کیوں رنجیدہ ہوں، آپ کیوں غمزدہ ہوں، آپ اس بات پر اطمینان رکھیں کہ یہ در حقیقت آپ کو نہیں جھٹلا رہے ہیں، یہ اللہ کی آیتوں کا انکار کر رہے ہیں. وَلَقَدْ كُذِّبَتْ رُسُلٌ مِّن قَبْلِكَ، اس سے پہلے جو پیغمبر آئے ہیں ان کا بھی اسی طرح انکار کیا گیا تھا، تم سے پہلے بھی رسولوں کو اسی طرح جھٹلایا گیا تھا. فَصَبَرُوا عَلَىٰ مَا كُذِّبُوا، اب یہ ایک ہی وہ جو صبر کا وہاں پہلو تھا، جو وہاں مقدر تھا اس کو کھول دیا، تو انہوں نے کیا کیا؟ تو اپنی تکذیب اور اپنی اذیتوں پر انہوں نے صبر کیا. فَصَبَرُوا عَلَىٰ مَا كُذِّبُوا وَعُوذُوا حَتَّىٰ تَاهُمْ نَصْرُنَا، یہاں تک کہ ہماری مدد انہیں پہنچ گئی. اور وَلَا مُبَدِّلَ لِكَلِمَاتِ اللَّهِ، اللہ کی باتوں کو کوئی بدلنے والا نہیں ہے. وَلَقَدْ جَاءَكَ مِن نَبَإِ الْمُرْسَلِينَ، اور ہماری اس سنت کو سمجھنے کے لیے پیغمبروں کی کچھ سرگزشتیں تمہیں پہنچ ہی چکی. یعنی گویا یہ بیان فرمایا کہ اس سے پہلے بھی یہی معاملہ ہوتا رہا ہے، یہی رویے سامنے آتے رہے ہیں، کوئی نئی دنیا میں مخلوق نہیں آ گئی، یہ انسان ہی ہے. جب بھی اللہ کے پیغمبر آئے ایسے ہی ان کی تکذیب کی گئی، پیغمبروں سے یہی مطالبہ کیا گیا کہ وہ صبر کریں، انہوں نے ان اذیتوں پر اور اس تکذیب پر اسی طرح صبر کیا. اس کے بعد ہماری مدد آیا کرتی ہے، وہ آئے گی. اور یہ جو ہم نے کہا کہ ہماری مدد اسی طرح آتی ہے، یہی سنت اللہ ہے، تو اللہ کی اس سنت میں کوئی تبدیلی نہیں ہوگی. اللہ کی باتوں کو کوئی بدلنے والا نہیں ہے، اس نے انسان کی جو فطرت بنائی ہے اس کو بھی سمجھ لینا چاہیے، وہ معاملہ کیسے کرتا ہے اس کو بھی سمجھ لینا چاہیے، پیغمبر بھیجتا ہے تو ان سے کیا توقع کرتا ہے اس کو بھی سمجھ لینا چاہیے۔ اور یہ فرمایا کہ اسی وجہ سے ہم مرسلین کی، اپنے رسولوں کی سرگزشتیں سناتے ہیں، وہ تمہیں پہنچ چکی ہیں۔ اس میں کچھ مزید مباحث بھی ہیں، ان کو ہم آئندہ درس میں زیر بحث لائیں گے۔ اقول قولی ھذا واستغفر اللہ لی ولکم وللسائر المسلمین۔